أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وقال الملأ من قومه الذين كفروا وكذبوا بلقاء الآخرة وأطرفناهم في الحياة الدنيا ما هذا إلا بشر مثلكم يأكل مما تأكلون منه ويشرب مما تشربون. اور قوم کے سردار نے کہا جنہوں نے پیغمبر کو نہیں مانا تھا کہ قیامت ان لوگوں نے قیامت آنے کو جھٹلایا اور دنیا کی زندگی میں ہم نے ان کو بہت ہی خوشحال والی زندگی دی، خوب چین سے چین والی زندگی دی، تو کہنے لگے یہ آدمی تو تمہارا جیسا انسان ہے، کھاتا ہے جو تم کھاتے ہو، پیتا ہے وہی جو تم پیتے ہو، پارا نمبر 18 آیت نمبر 33 گزشتہ کل میں سورۃ المؤمنون کی پڑھ رہا تھا، بات یہاں تک پہنچی کہ قوم کے سرداروں نے یوں کہا کہ آخرت کو نہ مانو، آخرت کو جھٹلاؤ، اس لیے کہ آخرت تو آنے والی نہیں ہے، قیامت آنے والی نہیں ہے. اللہ تبارک و تعالی فرماتے ہیں وَأَطْرَفْنَاهُمْ فِي الْحَيَاةِ الدُّنْيَا، دنیا میں ہم نے ان کو بہت کچھ دیا، اچھے اچھے مکان دیے، طاقت دی، مال دیا، دولت دی، سب کچھ دیا، پھر بھی وہ اللہ کا انکار کر رہے تھے. Still they were refusing Allah and Nabi. کبھی انسان کو مالداری کی وجہ سے ڈسیپشن اور دھوکا لگ جاتا ہے کہ میں مال والا ہوں، مالدار ہوں، تو اللہ مجھ سے خوش ہے، اسی لیے تو مجھے مال دیا ہے، اور پھر وہ من میں جو آیا وہ کر دیتا ہے. بعض مرتبہ ایک آدمی جو غریب ہوتا ہے وہ مالدار سے بہت زیادہ اچھا ہوتا ہے، اور ایسا ہوا بھی. نبی اکرم صلی اللہ علیہ وسلم ایک جگہ صحابہ کرام کے ساتھ بیٹھے ہوئے تھے، ایک مالدار آدمی وہاں سے گزرا، مسلم شریف کی صحیح حدیث ہے، پوچھا اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ آدمی کیسا ہے. نبی صلی اللہ علیہ وسلم صحابہ سے پوچھتے تھے، بہت سی مرتبہ سوالات کیا کرتے تھے. جیسے ایک مرتبہ ایک جنازہ گیا تو فرمایا یہ کیسا ہے، بہت اچھا ہے، بہت اچھا آدمی تھا، انتقال کر گیا. فرمایا وجبت وجبت. تھوڑی دیر کے بعد دوسرا جنازہ گیا، پھر یہ کیسا تھا، فرمایا یہ تو ایسا تھا، فلاں تھا، فلاں تھا، فلاں تھا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم پھر فرمایا وجبت وجبت. صحابہ کرام نے پوچھا اللہ کے نبی اچھا آدمی ہے پھر بھی وجبت، برا آدمی کا جنازہ پھر بھی وجبت. فرمایا ہاں، پہلے کے لیے جنت واجب ہے، دوسرے کے لیے جہنم واجب ہے. فرمایا یہ کیسے؟ فرمایا میری امت قیامت کے دن، میری امت کے لوگوں پر گواہ ہے. یہ امت جو ہے نا، یہ گواہ ہے، اسی لیے کہتے ہیں دنیا میں اچھے اعمال کیا کرو تاکہ ہم دنیا سے جائیں تو لوگ ہمیں اچھی طرح یاد کریں، کوئی ہمیں برائی سے یاد نہ کرے، تو ایسا ہی تھا، اچھا ہوا گیا تو مر گیا. اچھے اعمال کیا کرو، کسی کو تکلیف نہ دیا کرو، کسی کو ستایا مت کرو، اچھے اعمال، لوگوں کے ساتھ محبت والے اعمال، اخلاق والے اعمال، کہ آدمی دنیا سے جائیں تو لوگ یاد کرتے رہیں کہ آئی اچھا آدمی تھا. اور کبھی کبھی امت کی اس قسم کی باتوں پر انسان کی مغفرت ہو جاتی ہے، اور کبھی کبھی جنازے کی وجہ سے پیچھے نماز پڑھنے والوں کی مغفرت ہو جاتی ہے، اور کبھی نماز پڑھنے والوں کی وجہ سے جنازے کی مغفرت ہو جاتی ہے. یہ بھی یاد رکھو، ایسا ہوتا ہے. جنازہ جس کا پڑھا جا رہا ہے بہت نیک آدمی ہے، بہت نیک آدمی ہے، اب اس کی نماز پڑھی گئی تو پیچھے جتنے لوگ نماز پڑھ رہے ہیں اللہ نے سب کی مغفرت کر دی. کبھی ایسا ہوتا ہے، اور کبھی وہ گنہگار ہے، اتنا نیک آدمی نہیں لیکن پیچھے نماز پڑھنے والے نیک لوگ ہیں، کوئی صلحہ ہے، رات کے تہجد پڑھنے والے ہیں، ان کی نماز پڑھنے کی وجہ سے اللہ تعالیٰ اس مرحوم کی بھی مغفرت کر دیتا ہے. تو ایسے سوال کیا کرتے تھے صحابہ کرام، اللہ کے رسول یہ مالدار آدمی یہ کیسا ہے بتاؤ؟ فرمایا تو بہت اچھا آدمی ہے، یہ کہیں پرپوزل ڈالے شادی کے لیے فوراً قبول ہو جائے، وہ کسی کے لیے سفارش کرے فوراً اس کی سفارش قبول ہو جائے، چونکہ مالدار آدمی ہے، بات اس کی ویلیوبل ہے، یعنی وزن والی ہے. تھوڑی دیر کے بعد ایک اور آدمی گیا گزر رہا تھا، یہ صحیح حدیث سنا رہا ہوں، فرمایا یہ کون ہے، یہ کیسا ہے؟ فرمایا یہ تو وہ ہے غریب آدمی ہے، یہ کہیں شادی کے لیے پرپوزل ڈالے تو کوئی اس کو لڑکی بھی نہ دے، اور یہ اگر کسی کی سفارش کرے تو ان کی سفارش بھی قبول نہ ہو. Nobody will accept his intercession. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا یہ دوسرا آدمی جو غریب ہے وہ پہلے جیسے ہزار آدمیوں سے بہتر ہے. تم لوگ مال دیکھ رہے ہو، تم لوگ مال دیکھ رہے ہو، اللہ مال نہیں دیکھتا. ان اللہ لا ينظر الى صوركم ولا الى اموالكم ولكن ينظر الى قلوبكم ونياتكم. اللہ لوگوں کی دولت کو اور خوبصورتی کو نہیں دیکھتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم فرمایا اللہ تو لوگوں کے دلوں کو دیکھتا ہے. تو یہ لوگوں نے بھی اپنے اوپر قیاس کیا، نبی نوح علیہ السلام، نبی ہود علیہ السلام، نبی شعیب علیہ السلام، نبی صالح علیہ السلام، ان کو انہوں نے گنا، کاؤنٹنگ کیا، جیسے ہماری طرح یہ بھی ہے، بشر ہے، بشر انسان ہے، انہوں نے ٹولا نہیں، دے سپوز ٹو ویٹ، ان کا وزن کتنا ہے، یہ اللہ کے نزدیک کتنا قریب ہے. بعض مرتبہ لوگ انسان کو گنتے ہیں، لیکن بعض مرتبہ لوگ انسان کا ویلیو جانتے ہیں کہ یہ گمر کیسا ہی ہے، لیکن اللہ کے یہاں بہت محبوب ہے. اسی لیے مولانا روم رحمت اللہ علیہ فرمایا کرتے تھے، مولانا روم رحمت اللہ علیہ نے فرمایا انہوں نے ظاہر کو دیکھا، نبیوں کے ظاہر کو دیکھا، فتح پڑانے کپڑے ہیں، پیر میں شوز نہیں ہے، غریب جیسے ہیں، ان کے ظاہر کو دیکھ کر یوں کہ یہ تو ہماری طرح انسان ہے، ہماری طرح ہے. لیکن مولانا روم فرماتے ہیں یہ ہماری طرح تمہاری طرح یہ کھاتا ہے پیتا ہے، لیکن تم کھاتے ہو پیتے ہو تمہیں مستی چڑھتی ہے، یہ کھاتے پیتے یہ اللہ کے قریب ہوتے ہیں، اللہ کی عبادت کرتے ہیں، تم نے ان کے ظاہر کو دیکھا ان کے باطن کو نہیں دیکھا. نبیوں کے باطن کیا ہوتے ہیں، رات میں کھڑے ہو جاتے ہیں، فجر تک اللہ کے سامنے روتے ہیں، اور دین میں لوگوں کو اللہ کی طرف دعوت دینے والے ہوتے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم تہجد میں 6.25 پارے پڑھتے تھے، تہجد میں سورہ فاتحہ، سورہ بقرہ، آل عمران، سورہ نساء، سورہ مائدہ تک پڑھتے تھے. ایک صحابی آگے کہا میں بھی کھڑا ہو جاؤں تہجد میں، 15-20-25 منٹ بھی بھاگ گئے، ایسا لگتا تھا کہ میں تو یہ کتنا لمبا ہے، ابھی رکو کریں گے، ابھی رکو کریں گے، لیکن ایک سورت ختم، سورہ بقرہ 2.5 پارے کی ہے، سورہ آل عمران کتنی لمبی ہے، پھر سورہ نساء، پڑھتے رہے، رات گزر گئی. یہ نبی ہوتے ہیں. جیسے مسلم کذاب نے بھی نبی صلی اللہ علیہ وسلم کو گنا تھا, انسان ہے, تولا نہیں اس نے. اس نے یوں ہی کہا کہ میں اسلام لے آتا ہوں, مسلمہ کذاب ہے جس کو قتل کرنے والے وحشی ہے, وحشی رضی اللہ تعالیٰ نے. یہ وحشی وہ ہے جنہوں نے سب سے پہلے جب مسلمان نہیں تھے انہوں نے سید الشہداء کو شہید کیا. سید الشہداء کون ہے؟ حضرت حمزہ رضی اللہ تعالیٰ نے شہید کیا, اس لیے کہ یہ غلام تھے اور ان کی ماسٹرنی جو تھی اس نے کہا تھا اگر تو حضرت حمزہ کو شہید کر دے تو پھر میں تمہیں آزاد کر دیتا ہوں. تو آزاد ہونے کی وجہ سے یہ اسپیئر لے کر آئے اور جہاں اوہر پہاڑ کے سامنے جبل رومات ہے, رومات چھوٹا پہاڑ, اس کے پیچھے چھپ گئے اور جب حضرت حمزہ اوپر چڑھ رہے تھے یہ پیچھے سے آ کر آپ کے پیٹ میں برچھی ماری, اسپیئر مارا اور آپ کے پیٹ سے خون نکلنا شروع ہوا, انتقال کر گئے. اور انتقال ہی نہیں, اس نے اور کیا کیا, انہوں نے ان کے ناک کاٹے, ان کا ناک کاٹا, ان کے کان کاٹے اور ان کا کلیجہ نکال کر لے گئے, چونکہ وعدہ تھا ویشی کی طرف, ابو سفیان کی بیوی ہندا کی طرف سے کہ یہ کام کرنا ہے. یہ ہندا نے کہا تھا, یہ ابو سفیان کی بیوی تھی, اس وقت مسلمان نہیں ہوئی تھی, یہ بھی عجیب واقعہ ہے. لے کر آئے, کلیجہ مجھے دے دو حضرت حمزہ کا. چبایا اس نے, کلیجے کو چبایا حضرت حمزہ رضی اللہ عنہ. اسی لیے علامہ ابن قیم رحمت اللہ علیہ بہت اچھی بات لکھتے ہیں, ابن قیم رحمت اللہ علیہ فرمایا مکہ جب فتح ہو رہا تھا تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہا فلاں کو قتل کر دو, فلاں کو بھی, فلاں کو بھی, فلاں کو بھی. 14 یا 12 لوگوں کے نام تھے, اس میں ہندا کا نام بھی تھا. چاہے وہ کعبہ کے غلاف کے اندر میں چھپے ہو پھر بھی ان کو قتل کر دینا. اس میں سے ہندا بھی تھی, ابو سفیان. لیکن ہندا کو, ہندا جلدی سے آئی نبی صلی اللہ علیہ وسلم کے سامنے اور یوں کہا اللہ کے رسول میرا اسلام قبول کر لو. تو اللہ کے نبی نے فرمایا ٹھیک ہے قبول کر لیا میں نبی صلی اللہ علیہ وسلم. لیکن ابن قیم فرماتے ہیں ان کے لیے تو وعدہ ہو چکا تھا قتل کرنے کا, ان کے اسلام کو کیوں قبول کیا, کیوں قبول کیا؟ ابن قیم بہت اچھا نقطہ لکھتے ہیں, فرمایا جس عورت نے ایک نیک آدمی سید الشہداء حضرت حمزہ جو سارے شہیدوں کے سردار ہیں, وہ کتنے اللہ کے محبوب تھے, ان کا کلیجہ چبایا تو ظاہری بات ہے خون تو تھوک سے کچھ تو گیا ہوگا ان کے منہ میں اور ان کے گلے سے نیچے, ظاہری بات ہے. فرمایا اس اللہ نے نہیں چاہا کہ یہ بدن جس کے اندر میں حضرت حمزہ کا ذرا سا بھی خون گیا ہو, میرے ایمان والے بندے کا یہ بندی جس کے سینے میں یا جس کے پیٹ میں ذرا سا خون ہو سید الشہداء کا, وہ جہنم میں جائے, نہیں ہو سکتا ہے. اس کو ایمان دے دو جنت میں بھیجو. اور کیا فرمایا آگے, ذرا سے خون کی وجہ سے سید الشہداء کا, خون کی وجہ سے جو انسان تھے ان کے خون کی وجہ سے بھی ہندا جس پر قتل کا فیصلہ ہو گیا, قتل کا فیصلہ ہو گیا ان کے لیے جنت کا فیصلہ ہوا. کیا ہوگا اس آدمی کا مقام جس کے سینے میں قرآن ہوگا, اور وہ تو اللہ کا کلام ہے, اس کا درجہ کتنا بڑا ہوگا. ابن قیم فرماتے ہیں قرآن پڑھنے والے اللہ سے بڑے محبوب ہوتے ہیں, بڑے پیارے ہوتے ہیں. تو وحشی رضی اللہ تعالیٰ عنہ نے سید الشہداء کو شہید کیا تھا, انہوں نے کہا چلو یار میں نے ایک بہت بڑے اسلام کے ایک بہت بڑے اسلام کے مجاہد کو میں نے شہید کیا ہے, چلو میں ایک ایسے آدمی کو میں قتل کر دوں تاکہ اللہ راضی ہو جائے. یہ وہ مسیلمہ کذاب تھا جس نے نبوت کا پروفٹ ہوڈ بننے کا دعویٰ کیا تھا, نبوت کہ میں نبی ہوں. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کی طرف پیغام بھیجا, اس نے کہا یا سوار آل بکم آل ایکسپٹ یو اسلام بٹ فیو کنڈیشنز. کیا کنڈیشن ہوگی؟ بہت عجیب بات ہے ان کی. کہا تم آدھی پلیس کے نبی, میں آدھی پلیس کا نبی, یا پھر تم شہر, میں شہر کا نبی, تم گاؤں کے نبی. اس نے آ کر اللہ کے نبی کو یوں کہا آدھا میں نبی آدھا تم نبی. اللہ کے نبی صلی اللہ علیہ وسلم وہاں سے ایک ایسا سا ٹن کا ذرا سا ایسا لکڑی کا ٹکڑا اٹھایا, فرمایا اتنا بھی نہیں ملے گا تو نبوت کی کیا بات کرتا ہے, नबूवत तो अल्लाह की तरफ से दी जाती है, हम थोड़े नबी बनते हैं, अल्लाह जिसे चाहता है नबी बनाता है, अल्लाह जिसे चाहता है। कोई अपनी तरफ से नबी नहीं बन सकता, नबी तो छोड़ो, कोई अपनी तरफ से साहबी के दर्जे तक नहीं पहुंच सकता है, साहबी भी चुने हुए हैं। हाँ याद रखो, साहबी भी चुने हुए हैं अल्लाह के, कि नबी के लिए कौन कौन से आदमी साहबी बन सकते हैं। और एक आदमी ने तमन्ना की थी ना कि मैं भी साहबी होता तो अच्छा होता, अल्लाह के नबी को देख लेता, उनकी खिदमत करता। एक मरतबा सोया, हजरत थानवी रहमतुल्लाह ने इसको लिखा है, सोया ख्वाब में देखा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक छोटी सी गाड़ी जो होता बैलगाड़ी उसमें बैठे हैं, और वो गाड़ी पीछे जा रही है, यानी ऊपर जा रही है तो पीछे आगे नहीं बढ़ रही है। तो फिर ये आदमी जल्दी जल्दी गया और कहीं से बड़ा ईंट जो है या बड़ा रॉक जो है तलाश कर लो, ताकि पीछे पहिए के पीछे रख दे, पीछे टायर के पीछे, ताकि पीछे ना आए। ये तलाश करने के लिए गया, उसके बाद आया, जब देखा तो साहबी नीचे टायर के नीचे बैठ चुके थे, ताकि अल्लाह के नबी की गाड़ी पीछे ना आए। उसको पता चला ये साहबा है जो पत्थर तलाश नहीं करते, अपनी जान देने वाले थे। तब उसको पता चला कि साहबा तो ये है जिन्होंने अपनी जान दे दी, वो कहां पत्थर तराश करेंगे, वो अपनी जान देने के लिए तैयार थे हर वक्त। तो सहाबा भी चुने गए हैं, अल्लाह के नबी का सच्चा फरमान है। तो अंबिया तो अल्लाह के चुने हुए हैं, अल्लाह के नबी ने फरमाया नबी नहीं, नबी तो क्या तुझे मैं किन के इतना भी नहीं दूंगा। तो मुसैलमा में कज़्ज़ाब ने सोचा चलो यार ये नबी है, गरीब है, कुछ भी नहीं इनके पास, मकान नहीं, ये जंग लड़ते हैं, मैं भी जंग लड़ूंगा, मैं भी अरब का सरदार बन जाऊंगा, नबी बन जाऊंगा। लेकिन अल्लाह पाक ने वहशी के जरिए से उनका काम तमाम कर दिया, खत्म कर दिया। तो ये लोग नबियों के जाहिर को देखते थे, जाहिर को देखते थे, उनके बातिन को नहीं देखते थे कि इनके पीछे कौन कौन है। जिब्राइल अलैहिस्सलाम आते उनके पास, तो मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम के पास जिब्राइल अलैहिस्सलाम 1,24,000 मर्तबा आए, तुम्हारे पास का जिब्राइल आने वाला है। और उनके पास अल्लाह की वही आती है, उनके साथ अल्लाह की मदद होती है। यहां कहा वह तरफ ना हम फिल हयात दुनिया, दुनिया के माल हमने तुमको दिया और उस माल की वजह से अब तुम अपनी अय्याशी के अंदर में रहने के लिए कि यार हम तो अगर इस्लाम ले आएंगे तो हमारी अय्याशी खत्म हो जाएगी। देखो ना आज यही तो दुनिया में है, लोग मालदार को, मालदार को आला मैयार वाला समझता है, बड़ी डिग्री वाले को आला मैयार वाला समझता है, बहुत ज्यादा वेजेस वाले को आला मैयार का समझता है। नहीं, ये सबसे आला है, ये सबसे आला है। लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने और कुरान करीम ने फरमाया नहीं, आला मैयार वाला अल कय्यसु मन दाना नफ्सहु व अमल लिमा बादल मौत वल आजिजु मन अतबा नफ्सहु हवाहा व तमन्ना अल्लाह। क्लेवर तो वो है जो अपनी दुनिया की ऐश और इशरत को छोड़े और मरने के बाद की फिक्र करे, और फुलिश आदमी वो है, फुलिश आदमी, अल्लाह के नबी कह रहे हैं फुलिश आदमी वो है कौन, जो दुनिया की मोहब्बतों में, दुनिया के ऐश और इशरत में जिंदगी गुजारता है, वो तमन्ना अल्लाह और तमन्ना करता है जन्नत मिल जाएगी, फुला मिल जाएगा, फुला मिल जाएगा, नहीं, ये तो फुलिश आदमी है। इसीलिए जो महंगाई क्यों होती है, टैक्स ज्यादा लगा दिया जाता है, महंगाई बढ़ जाती है, वो बेचारे गरीब लोग बीच में पीसते रहते हैं, उनके पास देखो कितनी महंगाई खरीदने के लिए पैसे भी नहीं होते हैं। यही मालदार लोग हैं जो गरीबों के ऊपर फिर जुल्म करते हैं। पाकिस्तान की हालत देखो, हिंदुस्तान के गरीबों की हालत देखो, बांग्लादेश की हालत देखो, इतनी महंगाई, इतनी महंगाई, और टैक्स के ऊपर टैक्स लगाए जा रहे हैं, गरीबों को परेशान परेशान परेशान। हाय मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की मिसाल, मेरे नबी कभी कश्ती में बैठा नहीं, लेकिन मिसाल भी अजीब दी। क्यों? इसलिए कि नबी अपनी तरफ से कोई बात बयान नहीं करता, अल्लाह से लेकर बोलता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मिसाल दी मुस्लिम शरीफ में, कश्ती की, कम कश्ती की, कैसी, पानी की, समंदर की मिसाल, एक कश्ती हो, उसके दो मंजिले हो, एक नीचे और एक ऊपर, एक वीआईपी और एक नीचे, एक फर्स्ट क्लास है और जी इकोनॉमी क्लास है नीचे वाला। ये सही मिसाल दी, लेकिन पानी ऊपर है, पानी ऊपर है। देखो आपने प्लेन में भी जाओ तो फर्स्ट क्लास की टॉयलेट में भी जाने देते, आपको इकोनॉमी वाले के पीछे होती है, फर्स्ट क्लास वालों की आगे अच्छी होती है। ऐसा ही हाल, सुन लो ये मिसाल दी अल्लाह के नबी साहब 1400 साल पहले। ऊपर वीआईपी लोग बैठे, मालदार लोग, ये मिसाल दी मालदारों की। और मिसाल भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को दी, और उनके दिमाग के मुताबिक कि अगर दुनिया में आप देखो कि मालदार लोग ऊपर बैठे हैं, पानी पीने का ऊपर है, अब ये नीचे वाले प्यासे हैं तो पानी लेने के लिए तो ऊपर जाएंगे ना, पानी लेने के लिए ऊपर जाएंगे। अब ऊपर जाते हैं आते हैं तो पानी गिरता रहता है रास्ते में, तो ऊपर वालों ने कहा देखो तुम्हारा पानी ऊपर बंद, अब तुम ऊपर पानी लेने नहीं आ सकते, यू कैनॉट कम टू गेट वॉटर अपस्टेयर्स, बंद कर दिया। तो गरीब लोगों ने कहा, यानी नीचे वाले लोग, हाँ भाई चलो तुमने बंद कर दिया तो हम कश्ती में नीचे से होल कर देंगे, नीचे से क्या करेंगे, सुराख कर देंगे, जब सुराख करेंगे तो पानी समंदर का अंदर आ जाएगा। लेकिन यकीन जानो ना, सुराख करेंगे तो थोड़ा पानी थोड़ा आएगा, वो तो पानी से कश्ती फिर भर जाएगी ना, पानी तो उनको मिल जाएगा, लेकिन कश्ती पानी से भर जाएगी तो फिर क्या होगा, कश्ती तो डूब जाएगी, तो निचले वाले तो डूबेंगे, ऊपर वालों को लेकर डूबेंगे, मालदारों को लेकर डूबेंगे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मिसाल दी मालदारों की और गरीबों की, कि अगर मालदार लोग गरीब बच्चों की तालीम के पीछे, गरीब बच्चों की गुर्बत के पीछे अगर तुम ध्यान नहीं दोगे, उनको तालीम नहीं दिलवाओगे, तो फिर ये आगे चलकर तालीम नहीं है, न स्कूल की न मदरसे की, ये गुंडे बनेंगे, ये ड्रगी बनेंगे, ये जीना करेंगे, ये चोरी करेंगे, तुम्हारे घर पर ही आकर चोरी करेंगे, ये कत्ल कताल करेंगे। इसीलिए फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत मुआज रजी अल्लाह तआला अनु को, इयाक वत्तनउम, इयाक ऐशो इशरत से बचा किया करो, फइन इबादल्लाह लैसु बिलमुतनइमीन, अल्लाह के बंदे होते हैं वो ऐशो इशरत वाली जिंदगी नहीं गुजारते, खुद भी अच्छी गुजारते हैं और गरीबों की मदद करते हैं। हाँ नहीं तो फिर क्या होगा, वो तो गुंडे बन गए। लेकिन जहां जहां आप देखो ना, गरीब लोग खाने का नहीं होता है तो क्या होता है, किडनेप करके ले जाते हैं, लाओ मिलियन 30 मिलियन, हमारे यहाँ साउथ अफ्रीका में आके देखो, मालदार आदमी है उसको कहीं इंतजार करते हैं, उसको किडनैप करके ले गए और कहते हैं फोन करवाते हैं, मारते मारते फोटो भी भेज देते हैं, हम इसको खत्म करेंगे, इतने मिलियन लाओ। ये क्यों, इसलिए कि उनको कोई तालीम ही नहीं दी गई, और जो बाद में मंदिर आने के बाद तालीम दी गई तो वो लोग बड़े बड़े ओहदे के ऊपर है, कहा ले लो। लेकिन जो अभी तक गरीब है वो बस इसी काम में लगे हुए, लूटने में, डाका जनी में, जीना में, चोरी में, कत्ल वारत गिरी में। अल्लाह के नबी ने 1400 साल पहले ये मिसाल बयान की है, अल्लाह अकबर। सो हम समझते हैं कि मालदार लोग ही बड़े अच्छे मयार पर होते हैं, लेकिन नबी अकरम अल्लाह कुरान में क्या कह रहा है, यअलमून ज़ाहिरम मिनल हयातिद दुनिया वहुम अनिल आखिरति गाफिलुन, इन लोगों को दुनिया का तो पता है कि कहां कितने पैसे कमा सकते हैं, इन लोगों को पता है कौन सी डिग्री करेंगे तो कितना वेजेस मिलेगा। अल्लाह खुद कुरान में कहे यालमून ज़ाहिरम मिनल हयातिद दुनिया, दुनिया की जिंदगी को अच्छी तरह जानते हैं, हाँ कहां क्या हो कर सकते हैं, हम कहां किस तरह कमा सकते हैं, वह हुम अनिल आखिरती हुम गाफिलून, लेकिन आखिरत से गाफिल है। पूछो जाकर बड़े बड़े मालदारों को पूछो, चले जाओ मुसलमान है उनको कुल अल्लाह वद याद नहीं, तीसरा कलमा याद नहीं, छोटा कलमा याद नहीं, पहला कलमा याद नहीं, वो नमाज में तहियात नहीं पढ़ सकते। बड़े बड़े मालदारों को हमने देखा बहुत सारी जगह पर, कुछ नहीं आता, मेरे पास तीसरा कलमा याद नहीं है, तीसरा कलमा कुल अल्लाह वद अल्लाह समझ इस तरह। ये है दौलत तो बहुत है, ऐसो इशरत वाली जिंदगी, और गरीबों को पीछे जा रहे हैं, और خود تو آخرت سے غافل ہے. اللہ فرماتے ہیں یہاں پہلے زمانے کے مالداروں کی بھی یہی حالت ہوا کرتی تھی. وقال الملأ الذين كفروا من قومه ملأ من قومه الذين كفروا وكذبوا بلقاء الآخرة انکار کرتے ہیں آخرت کا, مرنے سے انکار کرتے ہیں. ہاں ہاں صحابہ ڈرتے تھے مرنا ہے مرنا ہے مرنا ہے, ان کو دنیا میں بہت ڈر لگتا تھا گناہ ہونے کے بعد بھی. تاریخ صحابہ کی بلکہ حدیث کی کتاب اٹھاؤ, مشکات شریف اٹھاؤ. معاذ ابن مالک اسلمی رضی اللہ تعالیٰ کتنا ڈر رہے, اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس سے فرمایا مجھے پاک کر دیجیے, مجھے پاک کر دیجیے, میک می پیور پلیز. فرمایا جاؤ مسجد میں دعا کرو توبہ کرو. گئے واپس آئے فرمایا اللہ کے رسول مجھے پاک کر دو, توبہ کی. پھر آ گئے پھر آئے فرمایا میں نے کہا جاؤ مسجد میں توبہ کرو. پھر گئے توبہ کی تیسری مرتبہ, پھر اللہ کے نبی مجھے پاک کر دیجئے. انو طاہرہما کس چیز میں تمہیں پاک کر دوں؟ کہا مجھ سے زنا ہو گیا. کیا ہو گیا؟ مجھ سے زنا ہو گیا, مجھے پاک کر دیجئے, مجھے آخرت کا عذاب بڑا خطرناک ہے. دنیا میں عذاب مل جائے ٹھیک ہے لیکن آخرت کا عذاب جہنم میں برداشت نہیں کر سکتا. آخرت کی فکر دے توبہ کر. اتنی اچھی توبہ کی پھر بھی اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا صحابہ سے فرمایا دیکھو نا میں اس کو بار بار کہتا ہوں توبہ کر لو توبہ کر لو توبہ کر لو, اس کو پتا ہے کہ آپ کی شادی بھی ہو چکی ہے, اگر آپ زنا کریں گے اسلامک کنٹری میں تو آپ کو تو سنسار کیا جائے گا, پیلٹ کیا جائے گا, ختم کیا جائے گا, پھر بھی تم بار بار کہہ رہے کہیں یہ شراب پیا ہوا تو نہیں ہے. صحابہ نے ان کا منہ سونگا فرمایا نہیں اللہ کے رسول شراب نہیں پیا. بعض مرتبہ نشے میں آدمی کوئی چیز بول دیتا ہے, اللہ کے نبی بچانا چاہتے ہیں. فرمایا دیکھو نا کوئی پاگل تو نہیں ہے. اس کو دیکھا صحابہ نے برابر ٹٹولا, فرمایا اللہ کے نبی تو بالکل نارمل آدمی ہے, نہ پاگل ہے نہ شرابی ہے. فرمایا پھر بتو. بولے اللہ کے مجھے پاک کر دو, میں آخرت سے بہت ڈرتا ہوں, مجھے جہنم میں کیسا عذاب ملے گا زنا کا, پاک کر دو. فرمایا جاؤ بھائی ان کو لے جاؤ سنسار کر دو. اور سنسار کا جو طریقہ ہے کھڈا کھودا جاتا ہے کھڑا کیا جاتا ہے, پھر چاروں طرف سے صحابہ پتھر مارتے تھے, بڑے بڑے پتھر, ایسے پتھر سے کہ وہیں اس کی جان نکل جاتی تھی. یہ قرآن میں ہے, میں نہیں کہتا. الزانیت والزانی فجلدوا کل, اگر اسلامی کنٹری ہو تو. اب تو وہ نہیں ہے, اب تو دوسری شکل ہے جو قتل کرنے کی شکل ہے, وہاں جدہ میں ابھی تک موجود ہے. خیر یہ قرآن کی بات میں آپ کے سامنے بیان کرتا ہوں. اب ان کو دفن کرنے کے لیے جا رہے تھے, دفن کرنے کے لیے, تو بعض لوگوں کی زبان سے جنازہ کی نماز اللہ کے نبی پڑھا رہے ہیں, بعض لوگوں کی زبان سے نکلا یہ تو وہی ہے جو زنا کرنے والا ہے, یہ وہی ہے جس نے زنا کیا, اللہ کے نبی ان کی نماز پڑھا رہے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کو وحی کے ذریعے سے بتلا دیا گیا, کان میں بات پہنچی کہ بعض لوگ ایسی بات کرتے ہیں. فرمایا یہ جو ہے یہ معاذ ابن مالک اسلمی انہوں نے ایسی توبہ کی ہے کہ اگر ان کی توبہ کو پوری دنیا والوں پر شیئر کیا جائے تو اللہ پوری دنیا والوں کے لیے کافی ہو جائے, سب کی مغفرت کر دے, سب کی مغفرت ہو جائے. اللہ کے نبی مسجد نبوی میں بیٹھ کے رو رہے ہیں. مسلم شریف میں کتاب الحدود کا واقعہ بیان کر رہا ہوں میں, یہ کتاب الحدود میں واقعہ ہے. رو رہے صحابہ نے پوچھا اللہ کے رسول آپ ہی نے تو ہمیں حکم دیا پیلٹ کرنے کو اور آپ رو رہے. فرمایا وہاں عدالت تھی یہاں میری رحمت ہے, میرے ایک صحابی سے ایسا ہوا. رو رہے تھے یہ صاحب, یہ نبی صلی اللہ علیہ وسلم کی محبت تھی. اور غامدیہ عورت کا حال دیکھو, اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آئی, یہ تو انکار کر رہے ہیں کہ قیامت ہے ہی نہیں ہے ہی نہیں. صحابہ ڈر رہے ہیں کیا ہوگا دوبارہ زندہ ہونے کے بعد, اس پر ہمارا ایمان ہے. یہ غامدیہ صحابیہ عورت ہے, آئی اللہ کے رسول کے پاس کہ مجھے پاک کر دو. فرمایا کیوں؟ کہا مجھے زنا ہو گیا. کیسے؟ فرمایا دیکھو میں پریگننٹ بھی ہوں, پریگننٹ ہے اور آئی, کتنا خوف ہے دل کے اندر میں. فرمایا ابھی نہیں جاؤ, اس حالت میں تمہیں قتل نہیں کیا جائے گا, بچہ پیدا ہو جائے تب آنا. 9 مہینے کے بعد آئی, Lamidia came after 9 months. When she gave birth, 9 months ke baad aayi, bachche ko utha kar Allah ke Rasool, maine bachcha mera paida ho chuka hai, ab ye bachche ko de do kisi ko, aur mujhe paak kar do. Kya dar tha unke dilon mein? Mujhe paak kar do. Make me pure. Farmaya abhi nahi, bachche ko doodh pilao. 2 saal tak doodh pilaye. Jab ye bachcha roti khane wala ho jaye, when he start eating roti, tab aana do. इसने कुछ महीने दूध पिलाया और फिर कोशिश करती थी कि बच्चा जल्दी जल्दी खाने वाला बन जाए, कहीं ऐसा ना हो मेरी मौत आ जाए और मैं इस हालत में अल्लाह के पास चली जाऊं, मेरा क्या होगा, मुझे दुनिया ही में अजाब मिल जाए, सजा मिल जाए बस. और कुछ महीनों के बाद फिर बच्चा रोटी खाना शुरू करता है तो एक हाथ पकड़ती है और एक हाथ में रोटी है और लेकर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आती है. अल्लाह के नबी, मेरा बच्चा तो रोटी खाने वाला हो गया, मुझे पाक कर दो. है कोई याद? कोई मजहब, कोई दुनिया में ऐसी मिसाल पेश नहीं कर सकता है. उनके दिल में खौफ खुदा ऐसा बड़ा हुआ था, कयामत है, आने वाली है. इसीलिए तो मालदार लोग जो होते हैं, माल वाले जो दीन से गाफिल होते हैं, उन्हें वो यही अगर सोच लेते कि मरने के बाद मुझे अल्लाह के यहां जवाब देना है. मिन आई नक्तसबहू वफिमा अनफकहू, कहां से माल कमाया और कहां खर्च किया, एक एक पैनी का जवाब दो, तब तुम यहां से आगे बढ़ सकते हैं, वरना नहीं. किसको याद है? मुझे भी याद नहीं मैंने कल पैनी कहां खर्च किया, मैंने पाउंड कहां खर्च किया. पूरी जिंदगी का तो भूल जाओ, ये मेरे नबी की सच्ची हदीस है. 5 चीजों के लायसर, जब तक पूछ न लिया जाए 5 चीजों के बारे में, एक कदम इंसान आगे नहीं बढ़ सकता है. मैं तुम्हें डराना नहीं चाहता हूं, मैं तुम्हें कुछ कहना चाहता हूं. ये कैसे लोग थे जो आखिरत का इनकार करते थे? मेरा और आपका तो ईमान है कि अल्लाह के यहां उठकर जवाब देना है. इसीलिए तो मस्जिद में आए हैं, इसीलिए तो हम रोजा रखते हैं, इसलिए हमें पता है कि अल्लाह को जवाब देना है, माशाल्लाह. इसीलिए तो हम सहरी खाते हैं, इसीलिए तो हम तरावी पढ़ते हैं, क्योंकि हमें पता है, हमारा यकीन है कि हमें कल कयामत में अल्लाह को जवाब देना है. लेकिन उनके दिलों में माल की मोहब्बत ऐसी थी कि वो मस्जिद से, वो अल्लाह से दूर, नबी से दूर, नबी की बातों से दूर होते थे और कहते थे बस मरना है, मरने के बाद दोबारा जिंदा हो. इनकी बात क्यों मानते हैं भाई? ये तो वैसे ही नबी है, इंसान है हमारी तरह, ये कोई नबी वबी नहीं है, इंसान है, इंसान. गामिलिया की हालत देखो, अल्लाह के फरमा जाओ इनको संसार करो. संसार कर रहे थे तो जाहिर बात है पत्थर मारते तो खून दूर तक गिरता है ना, तो हजरत खालिद के कपड़े पर खून गिरा रजी अल्लाह ताला. उन्होंने कहा, बुरा भला कुछ कहा कि ये कैसी औरत जीना भी करती है और हमारे कपड़े भी खराब हुए वगैरह. अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को पता चला, अल्लाह के नबी ने क्या फरमाया, ओ खालिद, इस औरत ने ऐसी तोबा की है कि अगर इसकी तोबा को शेयरिंग किया जाए तो मदीने के सारे लोगों की, मदीने में उस वक्त कौन थे, सहाबा थे, सारे मदीने वालों की मगफिरत हो जाए. तोबा इतनी करने के बावजूद भी वो कयामत से डरती थी, आखिरत से डरती थी. फरमाया, याकुल मिम्मा ताकुलूना, ये तो खाते पीते हैं हमारी तरह, अल्लाहु अकबर, पीते भी हमारी तरह. ये इनकी दलील होती थी कि नबी जो खाता है पीता है वो नबी नहीं बन सकता, वो तो इंसान है, हम भी खाते हैं. और यही बात है जो फिरौन ने भी कही थी. फिरौन ने क्या कहा था, अम अन खैरुम मिन हादल्लजी हुवा महीन, मैं बेहतर हूं लोगों से. फिरौन कहता रहा मैं बेहतर हूं या ये मूसा अलैहिस्सलाम बेहतर है, इनको तो बात करते भी नहीं, डोंट नो हाउ टू टॉक आल्सो. और क्या कहते, अलैस ली मुल्क मिस्र, ये इजिप्ट मेरा नहीं है, ये पूरा मिस्र जो है मेरे, मेरा है. और क्या कहते, हाज़िहिल अनहारु तजरी मिन ताहती, ये सारी रिवर ऑफ नाइल मेरे कब्जे में है, ये मेरे कब्जे में है. और क्या कह रहा था आगे, अजीब बात उसने कहा, अगर फलाउल्ला उल्की अलैही अस्विरतुम मिन ज़हब, अगर अल्लाह का ये महबूब बंदा होता, नबी होता, तो अल्लाह उसको कंगन पहनाते सोने के, क्या पहनाते कंगन। इसने क्या कहा, अगर ये नबी होता अल्लाह के करीब जाता अल्लाह से बात करता तो अल्लाह उसको सोने के कंगन पहनाते। ये कुरान बयान किया है, ये कौन कह रहा था, फिरौन कह रहा था। पहले जमाने में ऐसा होता था, ये रंजीत सिंह का नाम सुना होगा आपने इंडिया में, ये सिख था रंजीत सिंह, बादशाह था। जब भी उसका कोई महबूब हो जाता था तो उसको कंगन पहनाता था सोने का, और वो इस तरह के खुशी मनाते थे, देखो बादशाह ने कंगन पहना क्योंकि हम बादशाह से करीब है। तो ये फिरौन का जहन था कि अगर ये नबी होता तो अल्लाह उसके हाथ में कंगन पहनाते। ये तो खाता पीता है हमारी तरह, ये तो सोता है, इनकी तो शादियां हुई। अल्लाह कह रहे वलैना तातुम बशरम मितलकुम इन्नकुम इदल लखासिरून। ए लोगो सुन लो, सरदार लोग क्या कह रहे, तुम लोग इताअत करोगे ना इस आदमी की जो बशर है। मैंने कल कहा था, परसों, पहले जमाने में वो नबी को वो बशर मानने के लिए तैयार नहीं थे कि बशर नबी नहीं हो सकता, और अब जो है उल्टा हो गया। समझ में आई बात, अब क्या है, उल्टा है, नबी बशर नहीं हो सकता, वहां बशर नबी नहीं हो सकता, अब क्या है। अरे भाई हम रोजाना नमाज में पढ़ते हैं जी, अस्सलाम अलैका अय्युहन नबी व रहमतुल्लाहि व बरकातहु, अस्सलाम अलैना व अला इबादिल्लाहि सालिहीन, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दू 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 अब्दू। रोजाना नमाज में पढ़ते हैं, फर्ज में भी नफल में भी हर वक्त पढ़ते हैं। अल्लाह ने पहले अब्द को पहले बयान किया और रसूल को बाद में बयान किया। तो हर नबी, अगर नबी इंसान न होता तो फिर फरिश्ते को अल्लाह भेजते, तो फरिश्ते तो खाता भी नहीं, पीता भी नहीं, सोता भी नहीं, शादी नहीं करता, कुछ नहीं करता, तो वो कैसे मुझे बताता खाना कैसे पीना कैसे, वो कैसे बताता बताओ। उसको क्या पता शादी क्या है, फरिश्ते को क्या पता हनीमून क्या है, फरिश्ते को क्या पता हनीमून क्या है, फरिश्ते को क्या पता कौन सी लड़की चूज करनी है, उसको क्या पता। इसलिए कि उनमें तो ख्वाहिशात ही नहीं, पेट में खाना ही नहीं, पानी ही नहीं, कुछ भी नहीं है, न सोते हैं, सिर्फ अल्लाह अल्लाह करते, जिक्रुल्लाह करते और अल्लाह का काम करते हैं। तो फिर अगर फरिश्ता आ जाता नबी बनकर और हम इंसान है तो हमारा ट्रीटमेंट कैसे करता, हमें कैसे समझाता, जूते कैसे पहनने। मेरे नबी ने फरमाया दो जूतों में से एक तुम्हारा टूट जाए तो दोनों दूसरे को भी निकाल लो, एक जूता पहन करना चलो तुम गिर जाओगे। अल्लाह के नबी को अपने बंदों से अपने उम्मत से कितनी मोहब्बत है, फरमाया ऐसा नहीं करना है कि दाहिनी तरफ सोना है, फरिश्ते सोते नहीं, कैसे बता दे सोना कैसे, उनको टॉयलेट नहीं होती, क्या करना कैसे जाना, गुसल नहीं, कुछ भी नहीं है, कपड़े नहीं बदलते, क्या फिर कैसे होता बताओ। इसलिए इंसानों के लिए इंसानी नबी होता है। हाँ एक बात है याद रखो, मुहम्मदुन बशरुन ला कल बशरी बल हुवा याकूतुन फिल हजरी। ये एक बुजुर्ग सातवीं सदी के जुमा की नमाज में इन्होंने ये शेर पढ़ी, मुहम्मदुन बशरुन ला कल बशरी, मुहम्मद इंसान है लेकिन हमारी तरह इंसान नहीं है, बल हुवा याकूत फिलहजरी, हम पत्थर है नॉर्मल पत्थर, अल्लाह के नबी याकूत है। याकूत देखा कभी, नाम भी सुना है, याकूत देखा करो कितना वैल्यूबल होता है, कितना महंगा होता है। जब रात में सोए तो अल्लाह के नबी ने ख्वाब में बयान किया, आपने आज मेरी तारीफ की जुमा के बयान में, तारीफ में आपके इस जुमले पर अल्लाह ने आपकी भी और जुमा में जितने लोगों ने सुना सबकी मगफिरत कर दी है। हमारे और उनके दरमियान फर्क है, वो याकूत है हम पत्थर हैं। अंबिया अंबिया, और यहां तो इमामुल अंबिया सबसे बड़े नबी, सारे नबियों के सरदार सैयदुल अंबिया है, उनसे बढ़कर कोई नबी नहीं सल्लल्लाहु अलैहि वसल्लम। हजारों लाखों दुरूद पाक हो हमारी तरफ से। दुनिया में जितने दरख्त हैं दरख्तों के पत्तों से ज्यादा, दुनिया में जितने जर्रात हैं जर्रात से ज्यादा, ये सितारों हैं सितारों से ज्यादा, जितनी मखलूकात हैं अल्लाह उन मखलूकात से हजारों बिलियनों ट्रिलियनों ज्यादा, अल्लाह हम सब की तरफ से दुरूद पाक पेश फरमाए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को। वो हमारे इमामुल अंबिया है, وَلَيْنَ أَطَعْتُمْ بَشَرًا مِثْلَكُمْ, اگر بھائی تم ان کی اطاعت کرو گے نا, یہ تمہاری طرح انسان ہے, تو پھر خاسر ہو جائیں گے نقصان میں. کیا نقصان ہوگا بھائی؟ اب ہمارا عیش چلا جائے گا, ہمارا آرام چلا جائے گا, ہماری سرداری ختم ہو جائے گی. جیسے فرعون نے کہا ہماری سرداری ختم ہو جائے گی. اَيَعِدُكُمْ أَنَّكُمْ, تو نبی پہنچ گئے وہاں, ہود علیہ السلام یا شعیب علیہ السلام یا صالح علیہ السلام, میں تمہیں وعدہ کرتا ہوں, سن لو, اذا متتم, تم مرو گے نا, وکنتم ترابا, تم مٹی ہو جاؤ گے, وعظاما, ہڈی ہو جاؤ گے, انکم مخرجون, پھر قبر سے تم کو نکالا جائے گا. سب ختم ہو جائے گا نا قبر میں, پھر بھی دوبارہ نکالا جائے گا. میں نے آپ کو کل سمجھایا تھا وہ روایت بہت اچھی طرح, کہ 40 دن بارش ہوگی, بارش کی وجہ سے لوگ پورا بدن ریڈی ہو جائے گا, ہڈی ریڈی ہو جائے گی, آنکھ ریڈی ہو جائے گا, کان ریڈی ہو جائے گا, منہ ریڈی ہو جائے گا, پورا بدن. یہ تو اللہ سنا رہے. ارے چلو قرآن کا واقعہ دیکھو, آخری واقعہ ختم کر دیتا ہوں پھر بند کرتا ہوں. عزیر علیہ السلام کا واقعہ تیسرے پارے کے شروع میں, تیسرے رکوع میں ہے. عزیر علیہ السلام گدھے پر بیٹھ کر کے ہاتھ میں توشہ کھانا ہے, سفر کر رہے تھے, ایک بستی سے گزرے. یہ تیسرے سپارے کا, تیسرے رکوع کا واقعہ, آیت الکرسی کے بعد کا. آپ پڑھیے, کھول کے دیکھیے. بیٹھ کے سفر کر رہے تھے, بیٹھ گئے گدھے پر, دیکھا ایک بستی میں پوری برباد ہو گئی. جیسے آپ نے غزہ کی حالت دیکھی ہے نا, چلو اس میں تو بھی انسان ہے, اس بستی میں کوئی انسان نہیں, بستی تباہ و برباد ہو چکی تھی, کوئی بھی نہیں ہے. تو وہاں سے گزرے, اللہ یہ کیا کر دیا تو نے, یہ دوبارہ کیسے زندہ کرے گا, یہ کیا ہوگا ان لوگوں کا, سب مرے پڑے ہیں. اللہ نے فرمایا میں تم کو ہی مثال بناتا ہوں, اور ان کو موت دی, عزیر علیہ السلام کو موت دے دی, موت. وہ انتقال کر گئے, ان کا گھوڑا بھی ختم ہو گیا, وہ بھی ان کا گدھا بھی انتقال کر گیا, وہ کھانا وہاں رکھا ہوا جہاں بیٹھے تھے وہیں پر انتقال, گدھا بھی مر گیا, ختم. کتنے سال؟ قرآن میں 100 سال تک, 100 سال تک عزیر علیہ السلام مٹی, ختم, مٹی بن گئے, گدا مٹی بن گیا, کھانا ویسا موجود ہے, موجود ہے. 100 سال کے بعد اللہ نے حضرت عزیر علیہ السلام کو پہلے زندہ کیا, زندہ ہوئے. کیسے؟ ان کا بدن بنایا, وہ روح جاتی ہے نا آہستہ آہستہ اوپر سے نیچے, تو ان کے ایسی طرح سر اٹھایا, دیکھ رہے ہیں, پھر پیٹ, اور اس کے بعد پیر, پھر کھڑے ہو گئے. اور اللہ نے فرمایا وَانْزُرْ إِلَىٰ حِمَارِكَ وَلِنَجْعَلَكَ آيَةً لِّلنَّاسِ, تو تو زندہ ہو گیا, اب تیرے گدھے کو دیکھ کیسے زندہ کرتا ہوں. اور گدھے میں وہ تو مٹی ہو چکا تھا, کچھ بھی نہیں تھا, ہڈیاں جمع ہو گئی, کان جمع ہو گئے, اور اس کے اوپر چمڑی بھی آ گئی, پیر آ گیا, منہ بن گیا, دانت آ گئے, جیسا تھا ویسا بن گیا وہ گدھا بھی. حضرت عزیر علیہ السلام برابر دیکھ رہے ہیں, وَانْزُرْ إِلَىٰ حِمَارِكَ, اللہ کہہ رہے ہیں دیکھو دیکھو تمہارے گدھے کو دیکھو کیسے زندہ ہو رہا ہے. 100 سال تک گدھا بھی مرا ہوا ہے اور خود بھی مر چکے تھے. وَانْزُرْ إِلَىٰ طَعَامِكَ, تیرا کھانا تو دیکھ لے. ارے بھائی 2 دن کھانا باہر رکھنا کیا ہوگا, روٹن ہو جائے گا نا اگر آپ کھانا 2 دن. یہاں 100 سال کے بعد جو تھوڑا سا کھانا تھا بالکل جیسا تھا ویسا ہی ہے, جیسا تھا. وَانْزُرْ إِلَىٰ طَعَامِكَ, اللہ نے خود تیسرے بارے میں کہا ہے, دیکھو نا دیکھ ان کا کھانا, دیکھ تمہارا کھانا بالکل میں جو چاہوں کر سکتا ہوں. یہ اللہ کی قدرت ہے بھائی, اللہ کی قدرت ہے. تو یہ لوگ انکار کر رہے ہیں نا, وہ انسان ہڈی ہو جائیں گے یار کیسے. اللہ کے نبی نے کہا دیکھو تم مر جاؤ گے نا تو پھر تم دوبارہ زندہ کیے جاؤ گے اللہ کے ساتھ. ہائے ہاتھ اللہ مات والو, نہ ایسا ہائے ہاتھ. اللہ کیا کہہ رہے, وہ کہ امپاسبل مرے پھر زندہ, امپاسبل. ہائے ہاتھ دوبارہ کیوں لائے, ایمفسائز کے لیے, تکرار کے لیے, نہ ایسا نہ کرو. امپاسبل دوبارہ, لما تو ادن, تمہارا وعدہ ہو ہی نہیں سکتا, یعنی دوبارہ زندہ ہو ہی نہیں سکتے. بس یہی الا حیات الدنیا نموت ونحیا وما نحن بمبعوثین, بس یہی ہماری زندگی, کھاؤ پیو مر جاؤ, ختم, کھاؤ پیو. یہ کہہ رہے ہیں, خود کہہ رہے ہیں, نموت ونحیا, زندہ رہیں گے مر جائیں گے, وما نحن بمبعوثین, دوبارہ ہم زندہ ہونے والے نہیں ہیں. ان ہوا الا رجل افترا علی اللہ کذبا, یہ تو جھوٹا آدمی ہے, نبی کو کیا کہتا ہے, جھوٹا ہے, ان پر سلانڈر کیا, جھوٹا ہے. وما نحن بلہو, آجا بھاگیا سے بھاگیا سے, ہم تجھ پر ایمان لانے والے نہیں ہیں. قال رب انصرنی, اے اللہ مدد کر, یہ تو مانتے ہی نہیں ہے. انشاءاللہ کل بیان کریں گے کیسا عذاب آ رہا ہے ان کے اوپر, اس کو آگے بیان کریں گے. اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے. یا رب لک الحمد کما ینبغی لجلال وجهک ولی عظیم سلطانک یا ارحم الراحمین یا ارحم الراحمین یا ارحم الراحمین یا سبوح یا قدوس یا غفور یا ودود یا سبوح یا قدوس یا غفور یا ودود یا اکرم الاکرمین یا اکرم ربي اغفر وارحم وانت خير الراحمين ربي اغفر وارحم وانت خير الراحمين اللهم صل على سيدنا ونبينا وحبيبنا وشفيعنا ومولانا محمد عبده ورسوله صلى الله على حبيبه على حبيبه سيدنا محمد وعليه وصحبه اجمعين. اے اللہ اس مجمع کو قبول فرما لے جو تیرے قرآن کی محبت میں بیٹھا ہے. اللہ تیرے قرآن کو سننے کے لیے بیٹھا ہے. اے اللہ اس قرآن کی برکت سے ہمیں معاف کر دے, ہمیں معاف کر دے, ہماری آل اولاد کو معاف کر دے, ہمارے ماں باپ کو, بھائی بہنوں کو, رشتہ داروں کو, سب کو معاف کر دے, پوری امت کی مغفرت کر دے. اے اللہ پوری امت کی مغفرت کر دے, زندوں کی مردوں کی مغفرت کر دے. اے اللہ فلسطین, غزہ اور ویسٹ بینک اور سوریا, سارے مسلمانوں کی جان مال ابو عزت کی حفاظت فرما, ان کو طاقت اور ہمت نصیب فرما, ان پر سکینت اتار دے, ان پر سکینت اتار دے, غیب سے ان کی نصرت فرما, رمضان کا مہینہ ان کے لیے آسان فرما, روزہ رکھنا آسان فرما, افطار ان کے لیے مہیا فرما, سحری ان کے لیے مہیا فرما, مسجد اقصی میں نماز پڑھنا آسان فرما. اے اللہ روح تڑپ گئی کہ گزشتہ کل جمعہ میں 90,000 ماشاءاللہ فلسطینیوں نے مسجد اقصی میں نماز پڑھی ہے. اے اللہ یہ تیری مسجد کی حفاظت کے لیے جان دینے کے لیے تیار ہے. اے اللہ ان کی مدد فرما, ان کی نصرت فرما. اے اللہ ان کے مدد کرنے والوں کی بھی مدد فرما, جو جو لوگ ان کی مدد کرتے ان کی بھی مدد فرما. اے اللہ ہماری مساجد کو آباد فرما, آباد فرما, آباد کرنے والوں کو آباد فرما. یا اللہ مدرسوں کی حفاظت فرما, مسجدوں کی حفاظت فرما, مکتبوں کی حفاظت فرما, ہماری آنے والی نسلوں کی حفاظت فرما, پھسلنے سے, بگڑنے سے. اے اللہ ڈرگز سے, چوری سے, چوری سے, زنا سے اور بہت ساری بے حیائی والے کام سے ہماری آنے اولاد کی نسلوں کی حفاظت فرما. اے اللہ جو بیمار انہیں شفا عطا فرما, جن کے گھر میں جو بیمار انہیں شفا عطا فرما, جو دنیا سے جا چکے ان کی مغفرت فرما. یا اللہ جہاں جہاں لوگ سن رہے ہیں تیری باتیں, سب کی مغفرت فرما. افطار کا ٹائم ہے, لوگ تیرے قرآن کی محبت میں بیٹھے ہیں, اپنے قرآن کی محبت میں, جس کے ان کے دلوں میں قرآن کی محبت ہے, ان کی اولاد کو بھی صاحب قرآن بنا, ان کو بھی حافظ قرآن بنا, عالم دین بنا, دین کے دائی بنا. یا اللہ ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا, اپنے فضل و کرم سے, اپنے رحم و کرم سے. اے اللہ ان آمین کہنے والوں کی آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری دعا اور توبہ قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم. Amen. Mm-hmm.